जी आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, हमारी रिपोर्ट तैयार नहीं थी, लेकिन हम इसी मौजू को आगे बढ़ाते हैं। जैसे कि मैंने आपको बताया कि सदर फ्रांसवा ओलान कल सदर ओबामा से यहां वाशिंगटन में मिले। इस सिलसिले में इस वक्त बताया जा रहा है कि बैनुल अक्वामी तालुकात के माहिर प्रोफेसर फैज़ान हक लाइन पर हैं। प्रोफेसर फैज़ान, आपको खुश आमदेद।
जी बहुत शुक्रिया।
तो जैसे कि आपकी इल्म में है कि इस वक्त फ्रांसवा ओलान जर्मनी के चांसलर से मिलने जाएंगे, उसके बाद वो रूस के सदर से मिलेंगे, आप क्या देखते हैं कि किस तरह का इत्तेहाद बनने जा रहा है इस वक्त दाइश के खिलाफ?
जी सबसे पहले तमाम सुनने वालों को बहुत सलाम दुआ और प्यार, अल्लाह ताला उनको अपनी ईमान में रखे। इस वक्त जब से फ्रांस में पेरिस में वो हमले हुए हैं, उसकी वजह से हम देखते हैं कि यूरोप में तो तूफान मचा ही है, लेकिन फ्रांस पहली दफ़ा अमेरिका और दूसरे ममालिक जो हैं उनके साथ कोऑपरेट करने चला है। और हम देखेंगे कि एक इत्तेहादियों जो इत्तेहादी हैं, जो कि कोलिशन जिसको हम कहते हैं, जिन्होंने अफगानिस्तान में मुख्तलिफ जगहों पर इकट्ठे काम किया, उसमें जो बड़े बड़े प्लेयर्स होंगे वो अमरीका है, यूनाइटेड किंगडम है, जर्मनी है, फ्रांस है और कुछ और ममालिक भी। और लेकिन इसमें जैसे आपने सुना होगा, कल प्रेसिडेंट ओबामा ने ये बात कही और फ्रांस के सदर ने कुछ रिजर्व अल्फाज में, मगर उन्होंने भी ये बात की कि जो रूस है यानी रशिया जो है वो और ईरान जो है उनको बाकी दुनिया के साथ मिलकर चलना पड़ेगा। कि एक तरफ तो चले दाइश वाले जो हैं वो तो पागल हैं ही, लेकिन उनके जो पागलपन की वजूहात हैं जिसकी वजह से वो लोगों को रिक्रूट कर रहे हैं वो हैं प्रेसिडेंट असद, बशार अल असद। और बशार अल असद जो हैं उनको बहरहाल जाना होगा। और ये आपको याद है, हमने पहले भी गुफ्तगू की थी कि उनके जाए बगैर, नया रजीम आए बगैर सीरिया में कोई पायदार अमन कायम नहीं हो सकता, चाहे रूस और कुछ और ममालिक इकट्ठे हो जाएं, क्योंकि ये सिलसिला जो है वो एक बहुत बड़ी वजह है उस खाना चंगी की, और उनको वहां से जाना होगा।
प्रोफेसर फैज़ान, आपकी इल्म में है कि इस वक्त जो फ्रांस के सदर हैं उन्होंने भी कहा कि वो ज़मीन पे कोई इस वक्त ट्रूप्स नहीं उतारेंगे, और अमेरिका भी नहीं चाहता है कि इराक और अफ़गानिस्तान के बाद वो कुछ ज़मीन पे अपनी फ़ौजें भेजे। ऐसे में आपने सुना होगा, यहाँ तज़ियाकारों का कहना है कि ये जंग नहीं जीती जा सकती जब तक कि ज़मीनी कोई कार्रवाई ना हो। इस सिलसिले में जो हम सुन रहे हैं वो ये कि बशारुल असद का होना ज़रूरी है ताकि उनके ज़रिए दाइश के ख़िलाफ़ लड़ाई लड़ी जाए, इस सिलसिले में आप क्या कहेंगे?
जी देखिए, जो ज़मीन पर लड़ी जाने वाली लड़ाई है वो बाहर के किराए के फ़ौजियों के साथ नहीं लड़ी जा सकती। पाकिस्तान ने भी दहशत गर्दों के ख़िलाफ़ जंग लड़ी है, जब तक खुद हमारी यानी पाकिस्तान की फ़ौज मैदान में नहीं उतरी और डिटर्मिनेशन के साथ, कुव्वत इरादी के साथ, तो कामयाबियां जो हैं वो हासिल नहीं की जा सकें। तो जो ममालिक इस वक्त वहाँ पर इस दाइश की वजह से डायरेक्टली हिट होते हैं, उसमें कर्दिस्तान के लोग हैं और इराक के लोग हैं, सीरिया के लोग हैं, और उसके साथ सऊदी अरब है और ईरान है
जी।
और जब तक ये लोग खुद अपने फौजी और अपनी आर्मी और अपने रिसोर्सेज वसाइल को इस्तेमाल नहीं करेंगे, अगर अमरीकी वहाँ जाते हैं या फ्रांसीसी वहाँ जाते हैं या रशियन जाते हैं, वो कुछ अरसे के लिए जाएंगे और जब उनकी कीमत जो है वहाँ रहने की बहुत बढ़ जाएगी वो वहाँ से चले जाएंगे
जी।
आखिर में ये जंग वहाँ के रहने वाले लोगों की जंग है और उन्हीं को ये लड़नी है
जी।
और मेरा ख्याल में इसमें पाकिस्तान, तुर्की, सऊदी अरेबिया, ईरान, ये ममालिक एक बहुत कलीदी किरदार अदा कर सकते हैं। और ना सिर्फ ये कि मेरे ख्याल में जो मैं सुन रहा हूँ खबरों में और मुख्तलिफ जगहों से, तो मुझे लग रहा है कि एक कंसेंसस बन रहा है कि जिसमें ये ममालिक जो हैं इनकी क्लोज कोऑर्डिनेशन होगी, और इनके साथ अगर हम मगरबी ममालिक के वसाइल को डाल दें और उनकी नो हाउ टेक्नोलॉजिकल हेल्प को डाल दें, तो मेरे ख्याल में कामयाबी के इम्कानात बहुत बढ़ जाते हैं। और ये बात बिल्कुल सही है कि फ्रांस के या अमरीका के फौजियों की तादाद वहाँ बढ़ाने से ये मसले में शायद वक्ती तौर पर कुछ फर्क पड़े, लेकिन अगर उसके जो दूरस्थ नतायज हैं वो अमेरिका के लिए भी, मगरबी ममालिक के लिए भी और वहाँ के लोगों के लिए भी अच्छे नहीं होंगे।
अच्छा, ये बताइए कि اس وقت آپ برطانیہ کا کیا رد عمل دیکھتے ہیں؟ برطانیہ کے علاوہ یورپین ممالک جن سے امداد مانگی جا رہی ہے، صدر اوباما اس وقت کہہ رہے ہیں کہ انہیں زیادہ فوجیں جو ہیں وہ دینی چاہیے، زیادہ جسے کہتے ہیں خفیہ معلومات دینی چاہیے، زیادہ پیسہ اس میں ڈالنا چاہیے۔ آپ کیا دیکھتے ہیں کہ یورپ کی طرف سے کیا رد عمل سامنے آ رہا ہے؟
جی، پریزیڈنٹ اوباما جو یہ کام کر رہے ہیں، یہ جو کہہ رہے ہیں وہ بالکل صحیح ہے، لیکن آپ کو جیسے آپ کو یاد ہوگا کہ 9/11 کے بعد جو یورپی ممالک تھے وہ انہوں نے حمایت تو ضرور کی تھی امریکہ کی، اور جب امریکہ جنگ کرنے کے لیے نکلا گھر سے افغانستان میں اور بعد میں عراق میں، تو بہت کم ممالک تھے ان میں سے جنہوں نے ہمارے قدم کے ساتھ قدم جما کے اس جنگ میں حصہ لیا۔ اور یہ بات جو ہے، کیونکہ اب یورپ کے اپنے گھر میں آگ لگی ہے، تو ان کو احساس ہوا ہے کہ یہ کتنا خطرناک معاملہ ہے اور ان کو یہ کتنا سنجیدگی سے لینا چاہیے۔ اور اسی لیے پریزیڈنٹ اوباما نے کہا ہے کہ یہ زبانی کلامی جو ہے وہ بات زیادہ دور تک نہیں چلے گی، جو یورپ کے ممالک ہیں ان کو خود آگے بڑھ کے اپنے وسائل شیئر کرنے ہوں گے، معلومات شیئر کرنی ہوگی، اور اگر وہ یہ نہیں کریں گے تو، اگر آپ دیکھیے نا، جو امریکہ ہے وہ 50 ملک ہیں اکٹھے بیٹھے ہوئے، اس لیے ہم اسے یونائٹڈ اسٹیٹس یعنی کہ متحدہ ریاست ہائے امریکہ کہتے ہیں۔
جی جی،
وہاں پر یورپین یونین جو ہے وہ ابھی، وہ ایک پنجابی کا محاورہ ہے کہ وہ ابھی تک اپنے جوتے ڈھونڈ رہے ہیں، تو ان کو جب تک یہ کوآرڈینیشن نہیں کریں گے آپس میں، ایک یہ نہیں کہ وہ اپنے سرحدوں کو بھول جائیں، مگر جب تک وہ کوآرڈینیشن نہیں کریں گے، یہی وہ گیپس ہیں جس کے اندر دہشت گرد تنظیمیں جیسے کہ القاعدہ ہے یا آئسس ہے وہ گھس جاتی ہیں، اور ان کے لیے آسانیاں ہو جاتی ہیں۔ اور میرے خیال میں اس وقت جو فرنٹ اسٹیٹس ہیں جن کو میں جتنا ایمفسس کروں اتنا کم ہے، جو فرنٹ اسٹیٹس ہیں اس جنگ میں، ترکی ہے، پاکستان ہے اور ایران ہے اور سعودی عربیہ ہے، جو فرنٹ اسٹیٹس ہیں ان کی مدد کے بغیر، ان کی کوآرڈینیشن کے بغیر، ان کی ولنگنس، مرضی جو ہو ان کو، جس کو کہتے ہیں کہ سیاسی قوت ارادی، پولیٹیکل ول جو ہے، اس کے بغیر یہ مسئلہ حل کرنا مغربی یا یورپی ممالک کے بس میں نہیں ہے۔
جی، یہ بتائیں، آپ کے علم میں ہے کہ روس کا جو ہے وہ ایک جہاز، اس کو ترکی نے مار گرایا، بتایا جاتا ہے آج جو تازہ اطلاعات ہیں اس کے مطابق ان کا ایک پائلٹ جو ہے وہ تو بچ گیا، دوسرا جو ہے اس کو مار دیا گیا۔ ایسے میں آپ کیا دیکھتے ہیں کہ روس اور امریکہ دونوں کس حد تک متحد ہو سکتے ہیں، کیونکہ نیٹو میں بھی تو پھوٹ پڑ گئی ہے اس کی وجہ سے، تو جب فرانسوا اولاند جائیں گے اور روس کے صدر سے ملیں گے، آپ کوئی وسیع اتحاد دیکھتے ہیں داعش کے خلاف؟
جی، اسی وجہ سے جو آپ کے سامنے میں نے اپنے دلائل پیش کیے کہ روس جو ہے وہ جب گھر سے نکلا تھا اس کو جنگ کو لڑنے کے لیے، تو وہ ان کی بڑی بوائے جو ہے نا، وہ جو ہے کاؤ بوائے ٹائپ مینٹیلٹی سے کہ ہم شوٹ کر دیں گے اور ہم لوگوں کو بتا دیں گے ہم کیا کر رہے ہیں، اور ان کا آپ کو معلوم ہے کہ وہ دہشت گردی کا شکار ہو چکے ہیں، ان کا ایک ایئر لائنر بھی ڈاؤن ہوا، اور اس کے بعد یہ کہ ان کی یہ جو بڑی ہوئی خود اعتمادی تھی اس نے بھی بہت نقصان پہنچایا، کیونکہ ان کا خیال تھا کہ ترکی جو ہے وہ دب جائے گا، اور ترکوں کے اور روس کے درمیان جو تاریخی لحاظ سے ہمیشہ دشمنی رہی ہے، زار کے زمانے سے لے کر اور سلطنت عثمانیہ کے زمانے سے، اور وہاں پر آپس میں ان کا جس کو کہتے ہیں نا اعتماد کی فضا بالکل نہیں ہے، اور ترکی جو ہے وہ ایسے ہی لیتا ہے جیسے پاکستان اور انڈیا ایک دوسرے کے خلاف لیتے ہیں کہ کسی نے وائلیشن کر دی ہوا کی، تو ہوائی حدود کی، تو بہت سینسیٹیو ہیں، اور ترکی یہ نہیں چاہتا کہ اس کا کسی بھی طرح سٹیچر جو ہے دنیا کی نظر میں ایسے ہو کہ ہم کمزور ہیں، یا یہ کہ ہم برداشت کر لیں گے کہ ہماری سرحدوں کی خلاف ورزی کی جائے۔ ترکی جو ہے، جیسے میں نے پہلے بھی عرض کیا کہ ترکی جو ہے وہ اسلامی ممالک میں اس کا ایک بہت سٹیچر ہے، اور وہ سٹیچر یعنی کہ ایک مضبوط ملک کے حساب سے کمپرومائز کرنے پر تیار نہیں ہیں، اور ان کی یہ رسپیکٹ اگر نہیں دیں گے ان کو، چاہے وہ روس ہو یا کوئی اور ہو، تو اسی مسئلے کا وہ حل نہیں نکل سکتا۔ یہ جو چار ممالک ہیں ان کو بہرحال کسی طرح میز پر آنا پڑے گا اور بات کر کے آگے بات بڑھے گی، اور مجھے امید ہے کہ جہاں فرانس کے صدر روس اور امریکہ گئے ہیں، وہ کوشش کر کے استنبول، تہران और रियाज भी जाएं और इस्लामाबाद, ताकि इन ममालिक से मिलके वो एक काम कर सक ये काम हो सके, क्योंकि दाइश जो है सबसे बड़ा खतरा उसका जो है वो वहां पर है के लोगों को है। जैसे हम जानते हैं कि उन्होंने कई शहरों में जाकर कत्लेआम किया है, उन्होंने कई शहरियों को मारा है।
जी
उनके लिए ये बहुत जरूरी है कि वो ये जंग को अपनी जंग समझें, फ्रांस और अमेरिका की जंग मत समझें।
अच्छा जी, आप हमारे साथ रहें। इस दौरान हमें बाज़ लोगों ने कॉल भी किया है, उनके सवालात भी हम सुनते हैं। इस दौरान हमें कॉल किया है मियाँ वाली से मुरीद ख़ान ने, कोहाट से ख़ान अकबर आफरीदी ने। इस वक्त एक आईडी ब्रेक लेते हैं।
What's up, पाकिस्तान? क्या सीन है पाकिस्तान? जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। What's up, पाकिस्तान? क्या सीन है पाकिस्तान? urduvoa.com।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और हम बात कर रहे हैं फ्रांस के सदर फ्रांसवा ओलांद की सदर ओबामा से वाशिंगटन में मुलाकात के बाद के फ़ैसलों के बारे में। इस वक्त हमारे साथ बफलो स्टेट यूनिवर्सिटी में बैनुल अक्वामी ताल्लुकात के माहिर प्रोफेसर फैज़ान हक हैं। और अगर कोई सवाल करना है तो उनसे कीजिए। मियाँ वाली चलते हैं, जहाँ से मुरीद ख़ान कुछ कहना चाहते हैं। जी जनाब, कहिए मुरीद खान।
कर रहा हूँ, हेलो दोस्त, क्या साथ कर रहा हूँ। मेरी मेहमान से गुजारिश है कि ये जो फ्रांस के सदर ने कहा है कि हम बदला लेंगे, तो वो किससे बदला लेंगे? और जब तक कुएं से कुत्ता नहीं निकालेंगे तो कुआं कैसे पाक होगा? मसला कश्मीर, मसला फलस्तीन, और एक आदमी कचरे के ढेर पर खड़ा रिजक तलाश कर रहा है और एक सोने के ढेर पर खड़ा है, तो वो कैसे अमन होगा? गोले बारूद पर खरबों डॉलर खर्च करने के बजाय भूख और तालीम पर खर्च क्यों नहीं किया जाता?
शुक्रिया आपके कॉल करने का। कोहाट से हमें कॉल किया है खान अकबर आफरीदी ने। जी जनाब, कहिए।
जी अस्सलाम वालेकुम।
वालेकुम सलाम।
फ्रांस का वाकया वाकई यकीनन काबिल नफरत है, लेकिन अमेरिका, बरतानिया और फ्रांस ने CIA की झूठी रिपोर्टों पर जिस तरह से इराक और अफगानिस्तान को कंधा बनाया हुआ है, और इस जुर्म में मुलव्वस जो मुजरिम है, अभी तक वो इंसाफ के कटारे में नहीं क्या कर दिए गए हैं, जिससे आज भी वही दाइश पैदा हो रहे हैं और अलकायदा पैदा हो रहे हैं और बेगुनाह लोगों का खून बह रहा है। फैजान साहब से मेरा एक ही क्वेश्चन है।
जी जी।
टोनी ब्लेयर के इराकी अवाम और इंसानियत से माफी मांगने पर, खुद को मुजरिम कहने पर, क्या अमरीका और यूरोपी ममालिक का जमीर जाग चुका है, या उनकी मुजरमान हरकतों से मजीद दाइश और अलकायदा पैदा होंगे?
अच्छा, शुक्रिया 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 आपके कॉल करने का। प्रोफेसर फैजान, आप के इल्म में है कि यहाँ अमेरिका के अंदर भी ये सोच पाई जाती है कि इराक में जाना गलती थी। आप क्या समझते हैं, इराक का जो वाकया हुआ वो किस हद तक दाइश को पैदा करने में जिम्मेदारी अदा करता है?
जी, अगर हम पीछे मुड़कर देखें तो हमें ये पता चलेगा कि दाइश की जो पैदाइश है उसमें ये जो पॉलिसीज थी इराक पर हमला करने की, और सदाम हुसैन का रजीम जो है उसको उसको ख़त्म करने की, उन्होंने एक पार्टिसिपेशन हुई है उनकी, और वो बहरहाल कुछ जिम्मेदारी जो है वो मगरबी ममालिक की भी है, जिसमें अमेरिका भी शामिल है, और वहाँ के लोगों जिस मुश्किल से गुजरे हैं और जिस हालात से गुजरे हैं वो भी एक इंतहाई तकलीफ दह बात है। और जैसे आपके पहले जो कॉलर जो थे उन्होंने ये कहा कि फ्रांस किससे बदला लेगा, फ्रांस वाले जो हैं वो बहरहाल आइसिस से ही बदला लेंगे, इसलिए कि आइसिस के खिलाफ जब तक दो महाज पे लड़ना है, एक तो जाहिर है महाज जो उन्होंने खोला है वायलेंस का, उस पर लड़ना पड़ेगा, लेकिन उसके साथ साथ जो आइडियोलॉजिकल यानी कि नज़रियाती महाज है उसकी तरफ तवज्जो देनी बहुत ज़रूरी है। और उस सिलसिले में इसीलिए जो कोलिशन है इन ममालिक का, जिनको मैं फ्रंट स्टेट्स का नाम देता हूँ, उनके लिए बहुत ज़रूरी है कि वो आपस में इनके साथ नज़रियाती तौर पर जंग करें, جس میں ایک پارٹی وہ کردز کی ہے اور کردستان کا زیادہ تر علاقہ جو ہے وہ کردوں نے آزاد کروا لیا ہے آئی ایس ایس سے، لیکن اس سے آگے ان کی پہنچ سے باہر ہیں. دوسری طرف عراق میں جو عراق کی گورنمنٹ ہے ان کو کچھ عقل کے ناخن لینے پڑیں گے، کیونکہ اور ان کی جو کلید ہے وہ تہران میں ہے، یعنی کہ ایران کے پاس ہے. اسی طرح جو ترکی کی مدد کے بغیر اور سعودی عرب کی مدد کے بغیر آئی ایس ایس کو ختم نہیں کیا جا سکتا، اور ان کو ٹیبل پہ لانا پڑے گا. اور نظریاتی لحاظ سے جو میں بات کرنا چاہ رہا ہوں وہ یہ ہے کہ آئی ایس ایس نے جو نام اپنا رکھا ہے وہ اس سوچ کے مطابق ہے کہ آخری جو جنگ ہوگی جو جس کے بارے میں ہم کہتے ہیں کہ حضرت عیسیٰ کی، اور حضرت عیسیٰ اور امام مہدی ایک طرف ہوں گے اور دجال ایک طرف ہوگا، یہ وہ اس مائنڈ سیٹ سے وہ لڑ رہے ہیں. اور اس مائنڈ سیٹ کو چیلنج کرنا نظریاتی لحاظ سے بہت ضروری ہے، اور اگر یہ ہم چیلنج نہیں کر پاتے تو جو مشرق وسطیٰ جو ہے اس کو سمجھیں کہ وہاں پر ایسی آگ لگے گی جو کہ ساری دنیا کو اپنی لپیٹ میں لے لے گی. اور یہ ابھی بھی ممکن ہے کہ ہم نظریاتی طور پر اس کے ساتھ کچھ کر سکیں. اگر ہم تاریخ میں پیچھے مڑ کر دیکھتے ہیں تو ایسا ہی وقت اس وقت آیا تھا کہ ایک طرف تو کروسیڈرز تھے وہاں پر مشرق وسطیٰ میں، دوسری طرف سے منگولز جو تھے انہوں نے حملہ کر دیا تھا، اور میدان جالوت میں پھر جو جنگ آخری فیصلہ کن جنگ ہوئی تھی. اور اس وقت بھی لوگوں کا یہ خیال تھا کہ اب زمانہ ختم ہونے والا ہے، یہ آخری جنگ ہے. اور اس وقت بھی بہت سے علماء آگے آئے تھے اور انہوں نے اس بات کو بتایا تھا کہ یہ نظریاتی طور پہ انہوں نے یہ بات کہی کہ یہ وہ وقت نہیں ہے. اسی طرح اس وقت ہمارے ہاں نظریاتی جنگ کے لیے کوئی آواز نہیں اٹھ رہی، یہ ایک ایسا ویکیوم، خطرناک ویکیوم پیدا ہو رہا ہے جس کا فائدہ آئی ایس ایس اور القاعدہ کے لوگوں کو ہو رہا ہے. اور اس میں ہمیں نظریاتی طور پر ان حکومتوں کو آگے بڑھنا پڑے گا اور ان کو آواز نکالنی پڑے گی تاکہ ہم ان کم از کم نوجوانوں کا راستہ روک سکیں ذہنی لحاظ سے جو کہ سیڈیوس ہوتے ہیں ان کے پروپیگنڈے سے.
بہت شکریہ. اس موڑ پہ ہم شکریہ ادا کرتے ہیں پروفیسر فیضان حق کا جو بفلو اسٹیٹ یونیورسٹی میں بین الاقوامی تعلقات کے ماہر ہیں اور پروفیسر ہیں. آپ کی شرکت کا شکریہ اور ہماری طرف سے خدا حافظ.